आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
आसुर रोदन हर
श्रोता, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थी अनि अति नै मीठो नाममा यहाँहरूलाई मेरो जयमसी नमस्कार अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, हाल खबर कस्तो छ? परिवार कस्तो हुनुहुन्छ? पेसा जीविकाहरू कसरी चलिरहेको छ? म आशा गर्दछु सबै कुराहरू ठिकठाकै चलिरहेको छ र प्रभुसँग हाम्रो यही प्रार्थना छ कि प्रभुको अनुग्रह शान्ति अनि उहाँको चंगाई, उहाँको हर्ष खुशी तपाईहरूको जीवनमा सदैव बनिरहोस्। मैले धेरै तपाईहरूको पत्रहरू प्राप्त गरिरहेको छु। तपाईहरूले पठाउनु भएका प्रार्थनाका मैले सधैँ नै प्रभुमा उठाइरहेको छु। भन्नु नै पर्दा हामी ती प्रार्थनाका विषयलाई हाम्रो व्यक्तिगत, हाम्रो सामूहिक प्रार्थना सभामा सधैँ उठाउने गर्छौं। अनि म धेरै धेरै परमेश्वरलाई धन्यवाद दिन्छु कि कतिजनाले तपाईहरूले पठाउनु भएको प्रार्थना उत्तर भइसकेको रहेछ। अनि परमेश्वरलाई हामी स्तुति प्रशंसा गर्छौं त्यसको लागि। आउने दिनमा पनि तपाईहरूसँग कुनै प्रार्थनाका विषयहरू छन् भने निर्धक्क हामीलाई लेख्न सक्नुहुन्छ। हामी तपाईहरूको लागि प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गरिदिन्छौं। उहाँ तपाईलाई माया गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, तपाईँको प्रार्थना सुन्नुहुन्छ। उहाँ कोमल हृदय भएको दयाको सागर प्रभु हुनुहुन्छ। आज धेरैले, हजारौंले यो दयाको सागरमा चुल्लुम्मा डुबेर आनन्दको, खुशीको अनि शान्तिको आभास गरिरहेका छन्। प्रभु साँच्चै नै ज्ञानी अनि अति नै सर्वव्यापी हुनुहुन्छ। तपाईँको सम्पूर्ण कुराहरू उहाँलाई थाहा छ। त्यसकारण तपाई आफैले पनि प्रार्थना गर्न सक्नुहुन्छ। हामीलाई पनि पठाउनुहोस् प्रार्थना, हामी पनि तपाईँको लागि प्रार्थना गरिदिनेछौ। साथै तपाईलाई म धेरै धेरै धन्यवाद दिन्छु तपाईहरूले दिनुभएको त्यो आर्थिक अनुदान सहायता, जुनले आज धेरै धेरै काम गरिरहेको छ। जीवन परिवर्तन भइरहेको छ, कसैको जीवनमा परिवर्तन ल्याइरहेको छ अनि प्रभुमा जीवन पाइरहेको छ। धेरै धेरै धन्यवाद तपाईहरूको प्रत्येक त्यो सहायता परमेश्वरले आफ्नो रेकर्डमा राख्नु भएको छ, देख्नु भएको छ र एक दिन त्यसको लागि उहाँले इनाम दिनुहुनेछ, पुरस्कार दिनुहुनेछ। यही संसारमा पनि म विश्वास गर्छु कि उहाँले आशिष दिनुहुनेछ अनि स्वर्गीयमा त छँदैछ। आज हामीले यसरी स्वर्गीयमा आफ्नो धनहरू थुपारिरहेका छौं। प्रभुले तपाईँ सबैलाई यो निरन्तर यस्तै हृदय दिइरहनु भएको होस्। हुन्छ श्रोता, अब हामी आजको बाइबल अध्ययनतिर पनि प्रवेश गरौं। आज हामी बाइबल अध्ययन अय्युब 18 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौं फेरि दोस्रो पल्ट बिल्दद बोल्न थाल्छन्। यो उसको खण्डन वा झुटो सिद्ध गर्ने काम। चाखलाग्दो कुरा यो छ कि उससँग वास्तवमा दिनलाई केही पनि नयाँ कुराहरू थिएन। तपाईँलाई यादै होला, ऊ परम्परावादी थिए। उससँग थुप्रै पुराना उखानहरू र हितोपदेशहरू थिए जुनद्वारा उसले अयुबमाथि आक्रमण गरे। उसले फेरि यहाँ त्यही पुराना कुराहरूको दोहोर्याउनेछ। उसले यहाँ पूरा शक्ति र आत्मिकी कथनहरूको मालाको उल्लेख गर्दछ। तिनीहरूमध्ये कुनै कुनै चाहिँ असल छन्, तापनि तीमध्ये कुनै पनि अहिले अयुबको मामलामा प्रासंगिक छैन, उपयोगी छैन, सान्दर्भिक छैन। मित्र, अयुब 18 अध्याय 1 3 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखेको छ, तब बिल्दद सुहीले यसो भनेर जवाब दिए, यी भाषणहरूलाई तपाईँले कहिले बन्द गर्नुहुन्छ? समझदार हुनुहोस् र हामी कुरा गर्न सक्नेछौ। हामीलाई किन पशु झैं व्यवहार गरिन्छ र तपाईँको विचारमा हामी मूर्खहरू ठहराइन्छौ? मित्र, अति नै रूखको तरिकामा बिल्दद भनिरहेका छन्, अयुब, यदि तिमीले आफ्नो मुख बन्द गरे तब हामी बोल्ने थियौं। तिमीले बोल्न बन्द गर्नुपर्छ र हाम्रो कुरा सुन्न शुरू गर्नुपर्छ। जबकि तिमीले हाम्रा कुराहरू सुन्नुपर्नेमा खालि तिमी बकबक गरी बोलिरहेको मात्र छौ। वास्तवमा तिनीहरू सबै, अयुब र उसका साथीहरू, बेकारको बकबक बोल्ने कामबाट हट्नुपर्दथ्यो, न कि अयुब र परमेश्वरको आवाज सुन्न आरम्भ गर्न सक्थे। तर यस समयमा तिनीहरू परमेश्वरको आवाज सुन्नलाई तयारी थिएनन्। परमेश्वरले अयुबलाई आफ्नो आवाज सुन्न लगाउन तयारी गरिरहनु भएको छ, अनि पछिबाट उसले उहाँको आवाजलाई सुन्नेछ। बिल्दतले भन्छन् 2-3 पदमा, यी भाषणहरूलाई तपाईँले कहिले बन्द गर्नुहुन्छ? समझदार हुनुहोस् र हामी कुरा गर्न सक्नेछौ। हामीलाई किन पशुजा व्यवहार गरिन्छ र तपाईँको विचारमा हामी मूर्खहरू ठहराइन्छौ? अमित्र, उत्तर स्पष्ट छ। त्यस्तै नै व्यवहार तिनीहरूले अयुबसँग पनि गरिरहेका थिए। तिनीहरूले पनि अयुबको कुरालाई महत्वविहीन, अर्थविहीन, मूर्ख कुराको सरह विचार गरे। मलाई लाग्छ अयुब र उसका यी साथीहरूको बहस तर्क निकै गरम गरम भयो होला, एक आपसमा छेडखानी गर्दै। यी मानिसहरू जो उसका साथीहरूको रूपमा आएथे अहिले कति पनि मित्र साथी छैनन्। 4 पदमा भनिएको छ, 4 पदमा 18:4, तपाईँ जसले रिसमा आफूलाई छिया छिया पार्नुहुन्छ, के तपाईँको खातिर पृथ्वीलाई त्यागिदिने अथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु? बिल्दद सोधिरहेका छन्, के तिमी सोच्दछौ कि परमेश्वर तिमीलाई उचित बनाउन, ठिक बनाउन, आफ्नो ब्रह्माण्डको चलाउन, सञ्चालन गर्न गइरहनु भएको छ? तपाईँलाई याद हुनुपर्छ कि बिल्दद परम्परावादी थिए र ऊ हरेक कुरा भूतकालमा आश्रित हुन्छन्। उसले विचार गर्दछ कि जुन कुरा भूतकालमा सत्य थियो आजको लागि पनि काफी र असल छ, त्यही नै विधिको उसले प्रयोग गर्छन्। अयुब, के तिमी के बुद्धि चेतनाको देखाउन सक्दैनौ ताकि यहाँ एक आपसमा हामी बुझाइमा आउन सकौं? के तिमी सोच्दछौ कि अयोग्यको रूपमा हाम्रो लागि तिम्रो तिरस्कार, घृणा र तिमीसँग हालको ईश्वरीय व्यवहारमा तिम्रो भीषण क्रोधले अहिले तिमी जुन फन्दामा फँसेका छौ त्यसबाट मुक्त गर्न सक्छ? अनि 5 पदमा भन्छन्, दुष्टको बत्ती निभाइन्छ, त्यसको आगोबाट फेरि कुनै ज्वाला निस्कन्दैन। अमित्र, यो बिल्कुल सत्य हो जुन बिल्दतले यहाँ भनिरहेका छन्। तर यो कति पनि अयुबको सम्बन्धमा लागू छैन, प्रासंगिक छैन, सान्दर्भिक छैन। 6-8 पदमा भन्छन्, त्यसको पालमा ज्योति अन्ध्यारो हुन्छ, त्यसको बत्ती निप्छ, त्यसको पाइलाको शक्ति कमजोर हुन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यसका खुट्टाले त्यसलाई पासोमा धकेल्छ र त्यो जालमा भौतारिन्छ। अर्को शब्दमा बिल्दद भन्छन्, अयुब, तिमी जालमा माछा फसे झैं फसेका छौ। यहाँ हामी तिमीलाई जालमा फसाउन आएका होइनौ, हाम्रो कारणले तिमी यो फन्दामा छैनौ। यहाँ हामी तिमीलाई सहायता दिनलाई पोछौ, तर तिमी हाम्रो कुरा सुन्दैनौ। तिमी त्यस अवस्थामा यस कारणले छौ किनभने तिम्रो जीवनमा केही छिपेका गोप्य पापहरू छन्। तिमी जालमा फस्यौ, तिमी अहिले पक्राईमा आएका छौ। आखिरमा जालले तिमीलाई समात्यो, पक्रियो। 9-10 पदमा भन्छन्, त्यसका खुट्टा पासोमा जेलिन्छ, पासोमा डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि गलपासो भुइँमा लुकाइएको छ र जाल त्यसको बाटोमा तेर्सिएको हुन्छ। मित्र, यो बिल्दतको कुरा सत्य भए तापनि अयुबको सम्बन्धमा फेरि पनि म भन्छु, कति पनि लागू छैन, कति पनि सत्य छैन।
मैले पहिले नै भनिसकेको छु कि विपत्ति खालि पापको परिणामहरू मात्र हुन् भन्न सकिँदैन। धेरै कारणले यो जीवनमा आउँछ। त्यसकारण मित्र, हामीले कुनै मानिस विपत्तिमा हुँदा औंला ठर्याएर इन्साफमा न्यायमा बस्न प्रयत्न गर्नु हुँदैन। उसलाई इन्साफ गर्न हामीले कोसिस गर्नु हुँदैन। हामीले यो भन्नु हुँदैन कि त्यो फल्ना फल्नाले त्यस्तो फल्ना फल्ना पाप गरेकोले त्यसको प्रतिफल पाइरहेको छ। मित्र, यस्तो इन्साफ गर्ने मनोवृत्तिबाट हामी दूर हट्नुपर्छ, टाढा हट्नुपर्छ, किनभने हामी सधैँ वास्तविकताको जान्दैनौ। भनिएको छ, त्यसको पाइलाको शक्ति कमजोर हुन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यसका खुट्टाले त्यसलाई पासोमा धकेल्छ र त्यो चालमा भौतारिन्छ, त्यसका खुट्टा पासोमा जेलिन्छ, पासोमा डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि गलपासो भुइँमा लुकाइएको छ र जाल त्यसको बाटोमा तेर्सिएको हुन्छ। अगाडि निरन्तर उसले आफ्नो भनाइलाई जारी राख्छन्। 11-17 पदमा, डरले त्यसलाई चारैतिर घेर्छ र कदम कदममा त्यसलाई खेद्छ, विपत्ति त्यसको निम्ति भोकाइएको हुन्छ, त्यो लड्दा दुर्घटनाले त्यसलाई पर्खिरहेको हुन्छ, त्यसले त्यसको छालाको अंशहरू खाइहाल्छ, मृत्युको पहिलो सन्तानले त्यसको हात खुट्टा खान्छ, त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ र त्यसलाई त्रासको राजा कहाँ लैजान्छ, त्यसको पालमा आगोले बास गर्छ, त्यसको घरमा जलिरहेको गन्धक छर्किएको हुन्छ, त्यसका तलतिरका जराहरू सुक्छन्, त्यसका माथिका हाँगाहरू ओइल्याउँछन्, पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ, संसारमा त्यसको नौनिसा नै रहने छैन। मित्र, बिल्दत भनिरहेका छन्, रोगले दुष्टको शरीरलाई नष्ट गर्नेछ, परमेश्वरको आगोले उसको घरलाई ध्वस्त गर्नेछ र उसको नौनिसा नै लोप हुनेछ, उसको वरिपरि कुनै पनि अस्तित्व हुने छैन, उसको परिवार खत्तम हुनेछ, उससँग न छोरा छोरी न नाता नातिनीहरू हुनेछ, उसको कंगालीले भविष्यका भावी पीढ़ीहरूलाई आश्चर्य बनाउनेछ। हजुर, यो सबै कुरा दुष्टको सम्बन्धमा बिल्कुल सत्य छ, तर यो अय्यूबको सम्बन्धमा कति पनि लागू छैन। मित्र, कुनै कथन बिल्कुल सत्य हुन सक्छ, तर पनि त्यससँग सधैँ हरेक व्यक्ति विशेष र परिस्थितिको निम्ति लागू हुँदैन। यही कारण मलाई लाग्छ कि आज काउन्सेलिङ अर्थात सल्लाह परामर्शहरू खतरनाक पनि हुन सक्छ। मलाई लाग्छ त्यहाँ धेरै असल ख्रिस्टियन मनोचिकित्सकहरू, मनोवैज्ञानिकहरू, मनो डाक्टरहरू छन्। म तिनीहरूमध्ये केहीलाई जान्दछु, तर मित्र, धेरै मनोचिकित्सक प्राय आधार वाक्यहरू छन् जुन कति पनि ठिक सही हुँदैन, कति पनि त्यो सत्य हुँदैन, अनि यस कारणले गर्दा तिनीहरू परामर्श दिन, सल्लाह दिन, काउन्सेलिङ गर्न योग्य छैन। यी मानिसहरू अय्यूबका साथीहरू अय्यूबलाई सल्लाह दिन, परामर्श दिन कोसिस गरिरहेका छन्, तर तिनीहरू त्यो गर्न योग्यका छैनन्। बिल्दत भन्छन्, दुष्टहरूले दण्ड पाउनेछ, दुष्टहरू दुष्टहरूलाई नाम निशानै नहरने गरी मेटिनेछ, हटाइनेछ। एकदम यो सत्य हो। आज हाम्रो दिनमा हिटलरको, स्टालिनको र अन्य तानाशाहको दशालाई हेर्नु, यद्यपि बिल्दतको कथन सही भए तापनि अय्यूब कुनै पनि हालतले त्यस किसिमका मानिस होइनन् जस्तो कि बिल्दतले आरोप लगाए। 18 पदमा भनिएको छ, त्यो उज्यालो बाटो अन्धारोमा धपाइन्छ र संसारबाट निकालिन्छ। यो दुष्टको अलंकारित अभिव्यक्त हो, तर यसले कति पनि अय्यूबसँग लागू गर्दैन, अर्थात यो अय्यूबसँगको सम्बन्धमा कति पनि फिट खाँदैन। पद 19-20मा भनिएको छ, आफ्ना मानिसहरूको बीचमा त्यसको आफ्नो कुनै सन्तान छैन, आफू एकपल्ट बसेको ठाउँमा कोही बाँचेका हुने छैनन्, पश्चिमका मानिसहरू त्यसको दशा सुनेर छक्क पर्नेछन्, पूर्वका मानिसहरू डरले काम्नेछन्। मित्र, कुनै व्यक्ति पनि सन्तान पाउन मन पराउँछ, चाहन्छ, तिनीहरू सन्तुष्टको र गौरवका स्रोत हुन्। कहिलेकहीँ अरूको भन्दा दुष्टहरूको धेरै सन्तानहरू हुन्छ। यस समयमा अय्यूबसँग एकजना बच्चा पनि उसको निम्ति छोडिएको छैन, सबैजना मारी। बिल्दतले अय्यूबसँग त्यस किसिमले कुरा गर्ने काम अति नै रुखो, निर्दय हो। हामी पछिबाट देख्नेछौ कि परमेश्वरले अय्यूबलाई सुधार गर्नु हुनेछ र उसलाई हरेक कुरा सन्तान पनि दोबर गरी दिनुहुनेछ। 19-20 पदमा हामी पढ्छौ, आफ्ना मानिसहरूको बीचमा त्यसले आफ्नो कुनै सन्तान छैन, आफू एकपल्ट बसेको ठाउँमा कोही बाँचेको हुने छैन, पश्चिमका मानिसहरू त्यसको दशा सुनेर छक्क पर्छन्। पूर्वका मानिसहरू डरले कामने छन्। अनि 21 पदमा भनिएको छ, दुष्ट काम गर्नेहरूको घर यस्तै हुनेछ, परमेश्वरको वास्ता नगर्नेहरूको घर यस्तै हुनेछ। यसरी हामी देख्छौ बेलदतले दुष्टको तस्विरको वर्णन दिन्छन्, व्याख्या दिन्छन्। उसले दुष्टको अवस्थाको र दुष्टको अन्त्यको देखाउँछन्। उसले अयुबलाई दुष्टमा वर्गीकरण गर्छन् र भन्दछन् ऊ बाटोको अन्ततिर आइसकेका छन्, मतलब जीवनको दशाको अन्ततिर आइपुगेका छन्। तिनीहरूको निष्कर्ष यही थियो कि अयुबले केही पाप गरेको कारण या उससँग केही गोप्य पाप भएकोले ती विपत्तिहरू घटिरहेका छन्। यी उसको साथीहरूले कति पनि विश्वास गर्न सकेनन् कि अयुबको जीवनमा जुन घटनाहरू घटेको थियो, जुन आपत्तिहरू घटेको थियो, त्यो अन्य कुनै कारणको लागि घटेको थियो। उसका साथीहरूले त्यो कुरा बुझ्न सकेनन्, विश्वास गरेनन्। तिनीहरूले खालि यही विश्वास गरे अयुबले पाप गरेको कारणले, केही गोप्य पाप उसको जीवनमा भएको कारणले यो दुःख यो कष्ट मुनि गइरहेका छन्। तर यो कति पनि सत्य होइन। अर्को दिनमा हामी देख्नेछौ अयुबको बिल्दतलाई जवाब। प्रभुले यहाँहरूलाई धेरै धेरै आशिष दिनुभएको होस्।
वचन तिम्रो सुनि पाइला चाले आओ मेरो पछि लगा वचन तिम्रो सुनि पाइला चाले धैर्य साथ उठाउन सघाउ धैर्य साथ सम्हाल्न देऊ मेरो जीवनको क्रुसलाई मेरा जीवनका पाइलाहरूलाई मेरो जीवनको क्रुसलाई पाइलाहरूलाई तिम्रो आवाज सुनि प्रभु नै जीवन वचन तिम्रो सुनी आट गरे।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा
दिनेछौँ। मेरा पाइलाहरू थाके पनि मेरा सास सबै निभे पनि तिम्रो आवाज सुनी प्रभु चढाए जीवन तिमीलाई प्रभु हिँड्न सिकाऊ तिम्रो गोरेटोमा हराउन नदेऊ कतै अङ्गाला प्रभु हर पल मलाई जीवनको कठिनाइहरूमा अङ्गाला प्रभु हर पल जीवनको कठिनाइहरूमा तिम्रो आवाज सुनि प्रभु।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।